आफियत दे मेरे मौला, आफियत मौला। माशरा हो घर हो मेरा, अमन का गहवारा।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन अम्मा बाद फअऊजु बिल्लाहि मिनश्शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह व अला आलिका व असहाबिका या हबीब अल्लाह अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह व अला आलिका व असहाबिका या नूर अल्लाह। मेरे मदनी चैनल के नाज़रीन, अल्लाह पाक की रहमत से फिर हम अपना प्रोग्राम घर और मुआशरा लिए आपके साथ हैं। जिस तरह के हमारे कोई ना कोई टॉपिक्स होते हैं, तो आज भी जो हमारा इस में मौजू है वो है मुबारक हस्तियाँ। मुबारक हस्तियाँ, क्या ये मुबारक हस्तियाँ हैं? इंशाल्लाह इसको सुनेंगे, आगे भी चलेंगे। दुरूद पाक की एक फजीलत सुनते हैं। प्यारे आका मक्की मदनी मुस्तफ़ा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का फरमान है, जिसका खुलासा है कि तुम अपनी मजलिसों को मुझ पर दुरूद पाक पढ़कर आरास्ता करो, कि तुम्हारा ये दुरूद पाक पढ़ना कल बरोज़े क़ियामत तुम्हारे लिए नूर होगा। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। आज जो हमारे मौजू है मुबारक हस्तियाँ, ये अल्लाह वाले लोग होते हैं, इनकी क्या ही बरकत होती है, क्या बरकत होती है। सबसे बढ़कर तो अम्बिया कराम अलैहिस्सलाम के, क्या इनका मकाम, क्या इनका रुतबा। फिर मेरे आका सल्लल्लाहु अलैहि वसल्लम जो तमाम नबियों के सरदार हैं, तो आपकी तो क्या शान है। फिर मेरे आका अलैहिस्सलाम की आल असहाब, ये कितनी मुबारक पाक हस्तियाँ, कैसी कैसी इनकी बरकत। और फिर मुहर्रमुल हराम का महीना है, इसकी अपनी एक बरकत। इस्लामी साल का पहला महीना, तो मेरे मदनी चैनल के नाज़रीन, फर्स्ट मुहर्रमुल हराम, ये सैयदना उमर फ़ारूक़ आज़म रज़ी अल्लाह ताला अन्हु, जो मुसलमानों के दूसरे खलीफ़ा हैं, उनका योम शहादत भी है। फिर 10 मुहर्रमुल हराम करबला का कैसा एक वाकया रूनुमा हुआ। मेरे आका अलैहिस्सलाम की आल ने, असहाब ने, औलाद ने कैसी दीन इस्लाम के लिए अजीम कुर्बानी दी। तो ये मुबारक हस्तियाँ। फिर औलिया अल्लाह, क्या कहने इनके, औलिया अल्लाह का फैज़ान, बरकतें। तो इंशाल्लाह मज़ीद इससे मुतल्लिक हम सुनेंगे, आगे चलेंगे। आज प्यारे प्यारे मुबल्लिगीन माशाल्लाह हमारे राशिद नूर मदनी माशाल्लाह तशरीफ़ लाए हैं, हमारे खालिद मदनी भाई माशाल्लाह। अल्लाह पाक हम सब का आना बैठना, सुनना सुनाना कबूल फरमाए। चलते हैं अपने मुबल्लिगीन की तरफ, आज के मौजू को मज़ीद आगे बढ़ाते हुए। खालिद मदनी भाई, मुबारक हस्तियाँ क्या फरमाएंगे?
सुभानअल्लाह, अल्लाह रब्बुल आलमीन जल्ला वाला के वो नेक बंदे जिन्हें अल्लाह तबारक व ताला ने अपना पसंदीदा बंदा शुमार फरमाया और इन्हें बेहतरीन साथी दुनिया में इरशाद फरमाया, इनके रास्ते पर चलने की हमें हिदायत अता फरमाई, बल्कि हमें दुआ वो तालीम फरमाई कि हम अल्लाह तबारक व ताला की बारगाह में हर नमाज में यूं दुआ कर रहे हों, इहदिनस सिरातल मुस्तकीम, ये अल्लाह हमें सीधा रास्ता चला। अब सीधा रास्ता किन लोगों का होगा, तो उसके बारे में अल्लाह करीम ने रहनुमाई फरमाई, सिरातल लदीना अनअमता अलैहिम। हमारे नज़दीक कुरान ये बताता है कि मुबारक लोग वो हैं कि जिन पर अल्लाह तबारक व ताला का इनाम हुआ है, तो हम उन्हें ही मुबारक समझेंगे, वही बरकत वाले हैं। अब उसमें कौन कौन लोग शामिल हैं, इस आयत करीमा की जब तफसीर बयान की जाती है तो तफसीर का एक आला दर्जा ये होता है कि कुरान की आयत की तफसीर आयत कुरानी के जरिए ही की जाए। अल्लाह तबारक व ताला ने इरशाद फरमाया, अनअमल्लाहु अलैहिम मिनन नबीयीना वस्सिद्दीकीना वश्शुहदाई वस्सालिहीन। इनाम याफ्ता लोग कौन हैं, उनके बारे में इरशाद फरमाया कि वो अल्लाह तबारक व ताला के अम्बिया हैं, सिद्दीकीन हैं, शुहदा हैं और सालेहीन, वो बंदे हैं जो अपनी ज़िंदगी को अल्लाह तबारक व ताला के अहकामात के मुताबिक गुजारने वाले हैं। फिर इरशाद फरमाया गया, वहसुना उलाइका रफीका, कि ये कितने ही बेहतरीन साथी हैं। तो ये बेहतरीन लोग हैं जिन्हें अल्लाह तबारक व ताला ने बयान फरमाया है। अब इन्हीं हजरात में हम देखें, और बिलखसूस अगर अशरा मुहर्रम जिस तरह से इसके फजाइल व बरकत अपनी जगह, लेकिन बिलखसूस इन दिनों में हज़रत सैयदना फारूक आज़म रदी अल्लाह ताला अन्हो और नवासे रसूल हज़रत सैयदना सैयदुश्शुहदा इमाम आली मकाम इमाम हुसैन रदी अल्लाह ताला अन्हो और दीगर अहले बैत के अफराद ने जो ज़बरदस्त इस्लाम को बचाने के लिए मारका किया और अपनी जानों का नगराना पेश किया, जिसे वाकया करबला से ताबीर किया जाता है, बिलखसूस इन नफूस कुदसिया का जिक्र आज हम इन मुबारक हस्तियों में अल्लाह ने चाहा तो करेंगे। और आप यूं भी देखिए कि یہ مبارک ہستیاں وہ ہیں کہ جنہوں نے اپنی جانوں کو اللہ تبارک و تعالیٰ کے دین کے لیے قربان کیا. اب اس میں یہ لوگ صالح بھی ہیں، نیکوکار بھی ہیں، شہید بھی ہیں کہ اللہ تبارک و تعالیٰ کی راہ میں اپنی جان دینے والے ہیں. پھر ان کے بارے میں ہی تو ارشاد فرمایا جا رہا ہے، وَحَسُنَ أُولَئِكَ رَفِيقًا، یہی لوگ بہترین ساتھی ہیں. اب چاہیے تو یہ کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے اہل بیت میں سے ہوں یا عقید و عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے اصحاب میں سے ہوں. جداگانہ طور پر نبی کریم صلی اللہ علیہ وسلم نے صحابہ کرام علیہ رضوان کے بھی فضائل کو بیان کیا ہے، اور نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے خود بھی اور آیت قرآنیہ نے بھی نبی پاک علیہ الصلوۃ والسلام کے اہل بیت کے فضائل کو بھی بیان کیا ہے. تو یہ سارے ہی افراد، چاہے حضور کے آل ہوں چاہے حضور کے اصحاب ہوں، یہ مبارک ہستیاں ہیں. ان کے قدموں سے وابستہ بندہ رہے، ان سے اپنا زندگی گزارنے کا انداز سیکھے، یہ کس طرح زندگی گزارتے رہے کہ اللہ تبارک و تعالیٰ نے انہیں انعام یافتہ قرار دیا، یہ کیسے زندگی گزارتے رہے کہ انہیں بہترین ساتھی قرار دیا گیا، ان کی زندگی کا اور ان کے ایمان کا کیا لیول تھا جس کو رب العالمین نے ارشاد فرمایا، فَإِنْ آمَنُوا بِمِثْلِ مَا آمَنْتُمْ بِهِ فَقَدِ اهْتَدَوْا، کہ بعد والے بھی اگر ویسے ہی ایمان لے آئیں جیسے نبی کریم صلی اللہ علیہ وسلم کے صحابہ ایمان لائے تھے، فرمایا تو یہ ہدایت یافتہ ہو جائیں گے. اہل بیت کی شان کو پڑھیں تو قرآن مجید جا بجا اہل بیت کے بارے میں بیان کر رہا ہے کہ اللہ تبارک و تعالیٰ ان سے ہر ناپاکی کو دور فرمانے کا ارادہ کرتا ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم حکم جو دیا گیا اس میں عقید عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، لا اسألکم علیہ اجرن الا المودت فی القربا، بندہ ذرا غور کرے کہ وہ اگر اللہ پر ایمان نہیں لاتا، اس کے رسولوں پر ایمان نہیں لاتا، اس کی کتابوں پر ایمان نہیں لاتا تو جہنم میں جانے والا ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم آ کر اسے اللہ تبارک و تعالیٰ کی توحید کی طرف بلا رہے ہیں، اپنی نبوت کی طرف بلا رہے ہیں، نیک اعمال کی طرف بلا رہے ہیں، اور پھر ارشاد یہ ہے کہ اس پر اتنا بڑا کام ہے کہ تمہیں جہنم سے بچا کر جنت کی طرف لایا گیا ہے، لیکن اجر کوئی نہیں مانگا جا رہا کہ اس کا تم کوئی بدلہ دو. اگر کوئی محبت دکھانا چاہو کہ اپنے نبی صلی اللہ علیہ وسلم سے مجھے محبت ہے، انہوں نے مجھ پر احسان فرمایا ہے تو میں بھی ان کا وفادار غلام بن کر زندگی گزاروں، تو یہاں ارشاد فرمایا جا رہا ہے لا اسألکم علیہ اجرا، کچھ اجرت تو نہیں طلب کی جا رہی، الا المودت فی القربا، لیکن جو میرے رشتہ دار ہیں. نبی کریم علیہ الصلوۃ والسلام ارشاد فرما رہے ہیں کہ اللہ کے کہنے پر، ان کے قرآنی آیات ہیں نا، رب العالمین نے خود فرمایا قل، اے محبوب آپ فرمائیے. اب حضور نے کیا فرمانا ہے اس بات کو آگے بیان کیا گیا، لا اسألکم علیہ اجرا، جو تبلیغ رسالت کی ہے، تبلیغ دین کی ہے اور توحید کی تعلیم تم تک پہنچائی ہے، اس پر کوئی اجرت نہیں چاہیے، الا المودت فی القربا، لیکن میرے اہل بیت کی محبت یہ تم پر لازم ہے. یہ جو بندہ کرنے والا ہو جائے، پھر نبی کریم علیہ الصلوۃ والسلام کی احادیث کو بندہ پڑھتا ہے تو پتہ چلتا ہے کہ جس بندے نے نبی کریم علیہ الصلوۃ والسلام کے اہل بیت سے محبت رکھی ہے، نبی کریم علیہ الصلوۃ والسلام فرماتے ہیں کہ اس پر میری شفاعت واجب ہو جائے.
سبحان اللہ سبحان اللہ سبحان اللہ. میرے مدنی چینل کے ناظرین، بڑی پیاری بات ہمارے خالد مدنی بھائی نے فرمائی ہے. تو ذکر جب بھی ہوتا ہے تو صحابہ اہل بیت یوں بھی ذکر ہوتا ہے، تو میں راشد نور مدنی بھائی سے عرض کروں گا، راشد بھائی صحابہ کرام علیہم رضوان کا بھی نام آتا ہے، اہل بیت کا بھی آتا ہے، تو صحابہ اور اہل بیت، تو صحابہ اور اہل بیت میں کیا فرق ہوگا؟
بسم اللہ الرحمن الرحیم. دیکھیے صحابہ کرام علیہم رضوان یہ بھی اللہ کے پیارے رسول علیہ السلام کے پیارے ہیں، اہل بیت طہار بھی اللہ اور اس کے پیارے رسول علیہ السلام کے پیارے ہیں. صحابہ کرام تو اس طور پر بھی دیکھیے کہ صحابہ کرام یہ وہ افراد ہیں جنہوں نے نبی پاک علیہ الصلوۃ والسلام کا دامن تھاما، ایمان قبول کیا اور پھر آقا کریم علیہ السلام کے لیے اپنی جانوں کو بھی قربان کیا، مالوں کو بھی قربان کیا، اور یہ وہ نفوس قدسیہ ہیں کہ جن کے بارے میں کتنی قرآن آیات ہیں، اور یہ وہ عظیم لوگ ہیں جن کے لیے رب تعالیٰ نے قرآن پاک میں فرمایا وَكُلًّا وَعَدَ اللَّهُ الْحُسْنَى، اللہ نے سب صحابہ سے حسنہ یعنی بھلائی اور جنت کا وعدہ فرمایا ہے. ایک مقام پر تو اللہ پاک نے صحابہ کرام کی شان یوں بیان فرمائی، رضی اللہ عنہم وَرَضُوا عَنْهُ، فرمایا اللہ ان سے راضی ہو چکا، یہ اللہ سے راضی. آج ہم دنیا کے اندر جو نمازیں پڑھتے ہیں، قرآن کی تلاوت کرتے ہیں، دین کی خدمت کے لیے جو بھی وقت صرف کرتے ہیں، اللہ کے راستے میں مال خرچ کرتے ہیں، کوئی بھی نیک عمل کرتے ہیں، تو ہمارا اس سے مقصد یہ ہوتا ہے کہ اللہ پاک راضی ہو، اللہ ہمارا یہ عمل اپنی بارگاہ میں قبول کرے. اچھا، لیکن اس کی کوئی گارنٹی نہیں کہ واقعی ہمارا یہ عمل بھی قبول ہو چکا، واقعی اللہ پاک ہم سے راضی ہو چکا، اور جب دنیا سے جائیں گے تو واقعی اللہ پاک اس وقت بھی ہم سے راضی ہوگا، کوئی یقین ہی نہیں کہا جا سکتا، لیکن اللہ کی رحمت سے امید ضرور کی جاتی ہے. صحابہ کرام علیہ رضوان تو وہ لوگ ہیں کہ جس کے بارے میں اللہ نے قرآن میں بیان فرمایا کہ اللہ ان سے راضی ہو چکا ہے، اللہ نے ان سے جنت کا وعدہ فرما لیا ہے، اور ان کی خصوصیات کو خاص طور پر بیان کیا گیا، ان کی عادات کو، ان کی طبیعتوں کو قرآن پاک میں اللہ پاک نے بیان فرمایا. مثلا سورہ فتح کے اندر اللہ پاک نے ایک مقام پر فرمایا محمد الرسول اللہ، محمد اللہ کے رسول ہیں، والذین معہ اشداء علی الکفار رحماء بینہم، فرمایا ان کے جو ساتھی ہیں، جو میرے نبی پاک کے جو صحابہ ہیں، ان کی ایک شان تو یہ ہے کہ یہ کافروں پر، غیر مسلموں پر بڑے سخت ہیں، اور آپس میں مومنوں میں ایک دوسرے سے بہت مہربان ہیں. ان کی محبت بھی اللہ کے لیے، دشمنی بھی اللہ کے لیے.
بات ہے،
گویا کہ اس حدیث پاک کی عملی تصویر تھے صحابہ کرام، جس کے بارے میں آقا کریم علیہ السلام نے فرمایا، ارشاد فرمایا، جس نے اللہ کے لیے محبت کی اور اللہ ہی کے لیے دشمنی کی، تو فرمایا اس بندے کا ایمان کامل ہو چکا. تو یہ صحابہ کرام، یہ وہ حضرات ہیں. اور پھر اللہ پاک نے مزید صحابہ کرام کی جو شان بیان فرمائی، جو کہ مبارک ہستیاں ہیں، ارشاد فرمایا تراہم رکعاً سجداً یبتغون فضلاً من اللہ ورضوانا،
کیا بات،
فرمایا کہ تم انہیں دیکھو گے، میرے نبی کے صحابہ کو، کہ کبھی رکوع میں ہیں، کبھی سجدوں میں ہیں، اللہ کی عبادت کر رہے ہیں، اور اس سے مقصد ان کا کیا ہے، اللہ کی رضا کو تلاش کرنا، اللہ کی رضا چاہنا. ایک تو صحابہ کرام کے اخلاص کی گواہی بھی دی جا رہی ہے، ان کی عبادات کی بھی گواہی دی جا رہی ہے. تو یہ وہ نفوس قدسیہ ہیں، صحابہ کرام ہوں یا اہل بیت ہوں، دونوں ہی ہمارے سروں کے تاج ہیں. اللہ پاک نے دونوں ہی کے فضائل و مناقب بیان کیے ہیں. اہل بیت طہار کی شان تو اس طور پر بھی یوں سمجھیے کہ عظمت والی ہے، اور دیکھ کر بندے کو، پڑھ کر مزید محبت دل میں پیدا ہوتی ہے کہ اہل بیت میں سے صحابہ بھی تھے. یعنی اہل بیت طہار جو وہ افراد تھے جو نبی پاک علیہ السلام کے خاندان سے بھی تھے، اور یہ صحابہ بھی تھے، یعنی ڈبل ڈبل ان کو یوں سمجھیے کہ برکتیں حاصل تھیں. جیسے مولا علی شیر خدا رضی اللہ تعالیٰ عنہ ہیں، سیدہ خاتون جنت بی بی فاطمہ رضی اللہ تعالیٰ عنہا ہیں، اسی طرح حسنین کریمین ہیں، اسی طرح حضرت عباس ابن عبد المطلب ہیں، اور اسی طرح حضرت جعفر، حضرت عقیل. تو یہ وہ آقا کریم علیہ السلام کے خاندان کے افراد ہیں جو اہل بیت طہار میں شامل ہیں. خالق بھائی نے جو آیت کریمہ تلاوت کی، جس میں اللہ پاک نے پیارے آقا علیہ السلام سے فرمایا قُلْ لَا أَسْأَلُكُمْ عَلَيْهِ أَجْرًا إِلَّا الْمَوَدَّةَ فِي الْقُرْبَى، اے پیارے محبوب تم فرماؤ کہ اے میرے غلاموں، اس دین اسلام کی، دین کی تبلیغ کی میں تم سے کچھ اجرت نہیں مانگتا، کوئی سوال نہیں کرتا، سوائے اہل قرابت کی محبت کے. تو حضرت ابن عباس رضی اللہ تعالی عنہ سے پوچھا گیا کہ حضور من ہاؤلاء الذین وجبت علینا مودتہم، من قرابتک، وہ کون اہل قرابت جن سے محبت کرنا ہم پر واجب قرار دیا گیا ہے. تو حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ جو کہ سید المفسرین ہیں، آپ نے فرمایا کہ علی و فاطمہ تو و ولداہما، فرمایا اس سے مراد مولا علی شیر خدا ہیں، سیدہ خاتون جنت بی بی فاطمہ تو زہرہ رضی اللہ تعالیٰ عنہا ہیں، اور حسنین قیمین امام حسن و حسین رضی اللہ تعالیٰ عنہما ہیں. تو فرمایا ان سے محبت کرنا ہر اہل ایمان پر واجب قرار دیا گیا ہے. تو یہ اہل بیت طہار کے وہ لوگ ہیں جو بیت گھر والے کو کہتے ہیں، تو یہ چونکہ گھر کے افراد ہیں، اور صحابہ کرام علیہم رضوان یہ آقا کریم علیہ السلام کے جانصار ساتھی ہیں، جنہوں نے ہجرت میں نبی پاک علیہ السلام کی اتباع کی، جنہوں نے غزوات کے اندر، جنگوں میں نبی پاک علیہ السلام کے نام پر، نبی پاک کے شانہ بشانہ مل کر اپنی جانوں کا نذرانہ پیش کیا، سارا مال آقا کریم علیہ السلام کے قدموں پر انہوں نے نشاور کیا. اور آقا کریم علیہ السلام جب دنیا سے گئے تو اس کے بعد بھی انہوں نے نبی پاک علیہ السلام سے وفا کا حق ادا کیا. نہ صرف مکہ مدینہ میں یہ رہے، بلکہ مکہ مدینہ سے نکل کر دنیا بھر میں اسلام کو جیسا عام کیا، اس کی لہلہاتی آبیاری یہ آج ہمارے سامنے.
کیا بات ہے، کیا بات ہے.
اچھا میرے مدنی چینل کے ناظرین، بڑی زبردست اور تفصیل ہمارے مبلغ دعوت اسلامی راشد نور مدنی بھائی نے فرمائی ہے. راشد بھائی، اگر اس کو ایک لائن میں یعنی مختصر الفاظ میں یوں کہا جائے کہ جن خوش نصیبوں نے ایمان کی حالت میں پیارے آقا علیہ الصلوۃ والسلام کی زیارت کی، دیکھا اور ایمان کی حالت میں ہی رخصت ہوئے، تو وہ شرف صحابیت پا گئے یہ. اور اہل بیت میں آقا علیہ الصلوۃ والسلام کی آل، اولاد، ازواج،
جی
تو یہ آ گئے.
اچھا آپ نے سوال کیا، تو دیکھیے اہل بیت اطہار میں مولا علی شیر خدا رضی اللہ تعالیٰ عنہ اور بی بی فاطمہ الزہرا رضی اللہ تعالیٰ عنہ، امام حسن، امام حسین، پھر حضرت عباس رضی اللہ تعالیٰ عنہ اور ان کی جو اولاد ہے حضرت جعفر ابن حکیم اور ان کی اولاد، یہ اس میں شامل ہے. کیونکہ اہل بیت کا مطلب ہے گھر والے،
صحیح،
اور دوسرے ہیں آقا کریم علیہ السلام کی ازواج،
صحیح،
جن کو امہات المؤمنین کہا جاتا ہے، جو تمام مومنوں کی مائیں ہیں. جیسے سورہ احزاب کی آیت کریمہ ہے، اللہ کریم فرماتا ہے انما یرید اللہ لیذھب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا، کہ اللہ پاک تو یہی چاہتا ہے اے نبی کے گھر والوں کہ تم سے ہر ناپاکی رجس کو دور کر دے اور تمہیں خوب ستھرا کر دے. تو یہ آیت کریمہ جو خاص فضیلت میں نازل ہوئی وہ ازواج مطہرات کے بارے میں نازل ہوئی. نبی پاک علیہ السلام کی جو پاکیزہ جو بیویاں ہیں، سیدہ خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہا ہیں، سیدہ عائشہ صدیقہ طیبہ طاہرہ ہیں، سیدہ حفصہ بنت عمر رضی اللہ تعالیٰ عنہا ہیں، اور آقا کریم علیہ السلام کی جو ازواج ہیں، تو یہ بھی اہل بیت اطہار میں شامل ہیں. اچھا تیسرے بھی ہیں جن کو اعزازی طور پر اہل بیت اطہار میں شامل کیا گیا. آقا کریم علیہ السلام نے جیسے حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کے لیے اعزازی طور پر فرمایا کہ یہ میرے اہل بیت میں شامل ہیں، اور اس طرح اور بھی کئی صحابہ کرام ہیں، غالباً زید بن حارثہ رضی اللہ تعالیٰ عنہ کے لیے بھی آقا کریم علیہ السلام نے فرمایا کہ یہ بھی میرے اہل بیت میں شامل ہے. تو یہ اعزازی طور پر یہ بھی اہل بیت
آقا کریم ہیں، جسے جو چاہیں عطا فرما دیں، مالک ہیں. کیا بات ہے، نیاز کرتے ہیں تو نیاز میں کیا کتابیں بانٹ سکتے ہیں؟
نیاز بیسیکلی اس کا کانسیپٹ ہے ایصال ثواب کرنا، کسی کو ثواب پہنچانا. کوئی بھی نیک عمل ہے اس کا ایصال ثواب تو کیا جا سکتا ہے، تو یہ ایک ایسا نیک عمل ہوگا جو صدقہ جاریہ کی صورت بنے گا. کہ بندہ کتاب حاصل کرے گا، اور اگر وہ علم دین پر مبنی ہے، کتاب بھی ہر کتاب بانٹنا تو ظاہر ہے ثواب کا کام نہیں ہوگا. ایسی کتاب جو علم دین بندے کو پہنچانے والی ہے اور جو درست معلومات پر مبنی ہے. دو کتابیں میں مزید عرض کر دیتا ہوں، ایک آئینہ قیامت اور ایک سوانح کربلا.
کیا بات ہے،
بالخصوص ان دنوں کے حوالے سے، کیونکہ ایک ذہن میں ہوتا ہے کہ واقعہ کربلا جاننا ہے، اس کو پڑھنا ہے، تو یہ دو زبردست کتابیں ہیں جن میں مستند روایات موجود ہیں. ان کو بندہ پڑھے اور ذرا ان دنوں کی یاد کو تازہ کرے کہ کس طرح اہل بیت نے، نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے گھر والوں نے اللہ تبارک و تعالیٰ کی راہ میں قربانی دی تھی، اور اس قربانی کا آج یہ ثمر ہے کہ الحمدللہ عزوجل ہمیں دین اسلام نظر آ رہا ہے. اب ہم کیا کوششیں دین اسلام کے لیے کر سکتے ہیں؟ صرف ایصال ثواب یوں ہی کرنا کہ ابھی کچھ پکایا اور وہ کھا لیا، ختم ہو گیا. بہرحال یہ درست تو ہے، اچھا ہے، اور کھانا کھلانا بھی ثواب کا کام ہے،
صحیح.
لیکن ایک کام ہم یہ اضافی کر لیں نا کہ اپنے ثواب کو بڑھانے والا کچھ اہتمام کر لیں. اگر اچھی کتاب ہوگی وہ ہم کسی کو تحفے میں دیں گے نا، تو وہ پڑھ کر خود بھی سیکھے گا، جب تک عمل کرتا رہے گا تب تک وہ کتاب دینے والے کو بھی ثواب ملتا رہے گا. اسی طرح اگر وہ پڑھنے کے بعد آگے کسی کو بتائے گا، وہ آگے کسی کو کتاب تحفتاً دے دیتا ہے، تو جتنا لوگ اس سے فیضیاب ہوں گے، جتنے لوگ اس سے سیکھ رہے ہوں گے، سب کی چیزوں کا ثواب ہمیں بھی مل رہا ہوگا، اور یہ ثواب کو ملٹی پلائی کرنے والی صورت ہوگی. بندہ کوشش تو یہ کرتا ہے نا کہ انویسٹمنٹ اگرچہ تھوڑی ہے لیکن فائدہ زیادہ ہونا چاہیے. تو یہ وہ ایک کام ہو سکتا ہے کہ جس میں آپ کی انویسٹمنٹ بھی ہوگی اور پروفٹ ہوگا، وہ بار بار لوٹ کر آ رہا ہوگا. جب جب بندہ پڑھ رہا ہوگا تب تب بندے کو ثواب.
آپ نے جو ڈیٹیل بتائی نا، میں دونوں سے ایک میری توجہ گئی ابھی ابھی راشد بھائی خالد بھائی کی باتوں سے. دو کتابوں کے نام لیے نا، سوانح کربلا
اور آئینہ
قیامت، زبردست کانٹینٹ ہے اس پر. جب پہلی دفعہ میں اسٹارٹ میں جب دعوت اسلامی میں آیا تو تھا یہ شوق نا، مگر ہوتا ہے کہ یار اچھا یہاں سے سنا، وہاں سے سنا، یوں کر کے وہ، لیکن مستند چیز. دعوت اسلامی کا ماحول اس وقت نہیں ملا تھا، میں ماحول سے پہلے کی بات کر رہا ہوں. اچھا گھروں میں بھی کچھ نہ کچھ تقاریب ہو رہی ہے، اچھا رسومات ایسی نافذ ہو گئی ہیں کہ کئی لوگ سمجھتے ہیں لازم ہیں. ایک لمبی لسٹ ہے، ظاہر بات ہے ساری لسٹ تو ہم نہیں بتا سکتے، لیکن ایک ہے، کتابوں میں لکھا ہے یہ. تو واقعی مستند کانٹینٹ कि क्या है, क्या करना है। हमें भी याद है, छोटे छोटे थे तो वो पूरे महल्ले में जो ना कहते थे इमाम हुसैन का फकीर है, वो बनाकर जो है पता नहीं कौन से रंग के कपड़े पहनाकर और वो कुछ पैसे यहाँ बांध कर और घुमाते थे कि करके। अब बाज़ लोगों ने बाज़ चीज़ों को लाजिम समझ लिया है इन दिनों में। अच्छा, वो कम इल्मी, ला इल्मी या अपने आप क्या कहेंगे, इल्मी दीन से दूरी के सबब वो समझते हैं कि करना लाजिम हो गया, नहीं करेंगे तो बहुत बड़ा नुकसान हो जाएगा। अच्छा, ये तो किताबों का दौर तो वो अभी भी है, खैर किताबों का दौर, लेकिन अब तो आ गया डिजिटल मीडिया, सोशल मीडिया, यानी किताबों से बात और आगे बढ़ गई है। किताब पर कन्फ्यूजन थी कि सही कॉन्टेंट है कि नहीं है, तो वो भी बंदा जाए तलाश करे, और ये अब आजकल की तरह तो था नहीं, PDF आ गया, व्हाट्सअप आ गया, ईमेल आ गई है। आजकल तो जो है वो एक से एक, अब बाज़ पॉजिटिव भी बाज़ नेगेटिव भी, बल्कि नेगेटिव की शायद कसरत हो। सोशल मीडिया पर जो है वो मुफक्किर, इस्लामी स्कॉलर, दीन का पता नहीं ठिकाना नहीं, क्या उसका अकीदा, क्या उसका इल्म, क्या उसका ठिकाना, और लोगों की एक अजीब सी तबीयत बन गई है कि यार करबला के मौजू पर देखे तो सही क्या है। अब वो करबला लिख देंगे, सर्च करेंगे सोशल मीडिया पे जाकर, किसका है, क्या बोल रहा है, मुस्तनद है नहीं है, और है बड़ी ख़तरनाक राह। तो आप दोनों माशाल्लाह मदनी भी हैं और इन चीज़ों को समझते भी हैं, इससे मुतालिक क्या फरमाएंगे? एक तो वो कथा के 10 बीबियों की कहानियाँ और वो नहीं, इस तरह की पहले तो बड़े बूढ़ों में राइज थे, हम छोटे थे कि चलो भाई महल्ले में कहीं है तो जाओ के करें ये, तो उस दौर में बचने में इतनी वो था कि वह ना करें। आजकल तो किसको जाके पकड़ेंगे, हर बंदे के हाथ में मोबाइल, वाईफाई, सब बैठे हुए हैं और एक ही घर में बैठ के तो लोग अपने अपने मोबाइल में लगे हुए हैं, तो अपने बच्चों को भी खुद को भी कैसे बचाएं, क्या करें इसमें?
ये अच्छा आपने मौजू लिया माशाल्लाह, आपने अपने चूंकि सिलसिले का आपका था घर और मुआशरा, तो आपने इसी तरह मोड़कर मुआशरे की तरफ
वापस घर और मुआशरे में आ गए
बिल्कुल। और ये अच्छा है, जाहिर बात है कि एक सिलसिले की रिक्वायरमेंट भी है और जरूरी भी है इन चीजों को समझना भी। देखिए मसला ये है कि आजकल लोग अकीदत को या कैश करवाते हैं या अकीदत के नाम पर धोखा देते हैं या अकीदत के नाम पर गलत चीजें जहनों के अंदर वो डालते हैं। जिस तरह आपने बात की सोशल मीडिया की या किताबों की, अगर हम बात करें या मैसेजेस की बात करें, व्हाट्सएप की बात करें, तो लोग करते क्या है, एक ऊपर ऐसा जज्बाती सा कोई लफ्ज लिखेंगे या जज्बाती सा कोई सेंटेंस लिखेंगे, अच्छा, जुमला लिखेंगे, तो फौरन बंदा कहता है यार अंदर है क्या। अच्छा, जब अंदर देखा तो अंदर पता चला जनाब वो बयान करने वाला वो एक तो बिल्कुल ऐसा कि दीन से जाहिल, दीन से नाबलद, दूसरे नंबर पर सिर्फ चर्ब जबान है या चर्ब जबान है, मौजू रिवायतें, मनगढ़ंत किस्म की रिवायतें, बातें, वाकयात बयान करेगा, ना उसे कुरान पढ़ने का सही तरीका, ना हदीस का कोई समझ बूझ, लेकिन वो इस अंदाज से बयान करता है। तीसरे नंबर पर जो लोग क्या करते हैं, वो लोगों के जज्बात से खेलते हुए ऐसी इमोशनल बातें करते हैं कि बंदा उससे इमोशनल होकर थोड़ी देर के लिए रुक जाए, तो ये हो क्या रहा है। अच्छा, उससे नुकसान ये होता है कि जो साहिब इल्म नहीं होता या जो उलमा की सोबत में नहीं बैठने वाला होता, वो बेचारा इनकी इमोशनल बातों में आकर कुछ देर के लिए रोना तो शुरू कर देता है, कुछ देर के लिए वो अकीदत के अंदर बहुत ज्यादा वो बढ़ता है कि जी वाह वाह क्या बातें की, लेकिन इसका नुकसान ये होता है कि वो बेचारा इसका यूं समझिए कि बन जाता है मोहब्बत करने वाला और फिर इसकी दीगर चीजों को भी सर्च करता है। नतीजा ये होता है कि ये बंदा फिर बेचारा गलत से गलत तरीन लोगों के हाथों में चला जाता है। तो बुनियादी चीज जो आपने इशाद फरमाई कि आप ये देखें कि आप जो पढ़ रहे हैं तो उसे लिखने वाला कौन है, आप जो देख रहे हैं उसे बयान करने वाला कौन है, क्योंकि ये बहुत जरूरी है कि मुस्तनद कोई आलिम होगा, कोई दीन समझने वाला अगर बयान करेगा तो उसे बात वो अच्छी देगा और कंटेंट भी अच्छा देगा। आका करीम अलैहिस्सलाम की हदीसे पाक है, मन कदब अलैया मुतअम्मिदन फलयतबव्वअ मक़अदहु मिनन नार, फरमाया जिसने जानबूझकर मेरी तरफ झूठी बात मंसूब की उसे चाहिए कि अपना ठिकाना जहन्नम में बना ले। अब लोग इसकी तरफ तवज्जो नहीं करते, जो दिल में आता है करते चले जाते हैं, बोलते चले जाते हैं। नबी पाक अलैहिस्सलाम की हदीस है या नहीं, कुरान पाक की आयत है या नहीं, लोगों को इससे गरज नहीं होती। काफी साल पहले की बात है जब वो एंड्रॉयड मोबाइल नहीं था, मैसेज मोबाइल जैसे था ना, तो मैंने हाँ टेक्स्ट मैसेज, मुझे कोई बात अच्छी लगी मैंने अपनी तरफ से एक मैसेज लिखा, लिखकर मैंने शेयर किया। अब यकीन करें कुछ ही दिनों बाद जब वो मैसेज मेरे पास आया ना दोबारा किसी की तरफ से, तो उसके नीचे लिखा हुआ था हजरत अली,
या अल्लाह
मैं खुद हैरान रह गया कि
एडिट कर लिया उन्होंने।
हाँ, यानी लोग आज क्या करते हैं, कोई भी बात अच्छी बात लगी या नीचे लिख देंगे हजरत अली ने फरमाया, हजरत अली का कौल, या लिख देंगे जी फुलां किसी बुजुर्ग का कौल, या लिख देंगे कुरान में फरमाया। कई मरतबा लोगों में
अल्लाह फरमाता है,
अल्लाह फरमाता है, तो अब उनसे पूछा जाए भी अल्लाह कहाँ फरमाता है। अल्लाह का जो फरमान होगा या तो कुरान में होगा या हदीस कुदसी में होगा। अल्लाह पाक का फरमान नबी पाक अलैहिस्सलाम की मुबारक जबान से अदा हुआ होगा, तो और अल्लाह पाक का फरमान आपने कहाँ से लिया? कुरान में अल्लाह पाक ने ये लिखा, अभी कुरान में कहाँ लिखा है?
कुरान जगह जगह ये कहता है,
कुरान जगह जगह ये कहता है, तो भी आपने पढ़ा कहाँ से? कुरान पढ़ना तक तो आता नहीं। तो ये चीजें बहुत है मुआशरे के अंदर, इससे नुकसान ये होता है कि लोग गलत चीजों की तरफ चले जाते हैं। मुहर्रमुल हराम की मुनासबत से बहुत सारी गलत चीजें लोगों के अंदर राइज होती हैं, उनमें से एक की तरफ जो आपने इशारा फरमाया। अच्छा, इसमें दो चीजें होती हैं जो इमाम हुसैन रजी अल्लाह तआला का फकीर बनाने के हवाले से। बाल लोग तो वो होते हैं कि जो जहालत की वजह से ये कर रहे होते हैं, वो कहते हैं हमने मन्नत मानी थी बेटा होगा तो इमाम हुसैन का फकीर बनाएंगे। अब इनका मकसद ये नहीं होता कि लोगों से पैसा बटोरे, ये बेचारे डर रहे होते हैं कि अगर हमने इस पर अमल नहीं किया ना तो अब कहीं नुकसान ना हो जाए। हालांकि शरीयत ऐसी किसी भी चीज की हमें इजाजत नहीं देती। अच्छा, दूसरे वो लोग होते हैं जो पैसा बटोरने वाले होते हैं, जो लोगों की अकीदतों से खेलने वाले होते हैं, वो बच्चे को फकीर बनाकर लोगों से पैसा बटोर कर जेब में डालकर चले जाते हैं। और तीसरे नंबर पर वो लोग होते हैं, वो कहते हैं भाई देखें पैसा जो भी जमा हुआ मस्जिद में देंगे, मदरसे में देंगे, या न्याज इसकी पकाकर तकसीम करेंगे। तो भाई बगैर जब आपको इसकी जरूरत नहीं है तो लोगों से भीख मांगने की शरीयत में इजाजत कहाँ है? आप अपनी जात के लिए सवाल कर रहे हैं। एक तो होता ना, आप वैसे लोगों को तरगीब दिलाते हैं कि जी हमने न्याज करनी है, चले सारा मिलकर हिस्सा शामिल करें, ये एक अलग चीज है और अच्छी चीज है, इसमें कोई मुजायके वाली बात नहीं। तो इस तरह की और बहुत सारी चीजें होती हैं लोगों के अंदर, तो इससे बहरहाल बचना चाहिए। आफियत इसी के अंदर है कि अगर जो बाबुल मदीना कराची में रहने वाले हैं, इनको तो यही दावत दूंगा, आप मदनी मरकज फैजानी मदीना में तशरीफ लेकर आए। अमीर अहले सुन्नत के मदनी मुजाकरे होते हैं, आशिकान रसूल के जो उलमा किराम हैं, मदनी हैं, मुवल्लिगीन दावत इस्लामी, इनके बयानात होते हैं और आपको दीन सीखने का मौका मिलता है। और इसके अलावा दुनिया भर में जो इस्लामी भाई हैं, जहां जहां आपके लिए मुमकिन है फैजान मदीना में हाजिर हों, मदनी काफिलों के आप मुसाफिर बने। इमाम हुसैन रजी अल्लाह तआला और करबला वालों का तो यही पैगाम है ना कि देखिए अपने घर को छोड़कर हम आए थे और दीन इस्लाम की सरबुलंदी के लिए हमने जानों के नजराने पेश किए, चले आज जानों के नजराने पेश ना करें लेकिन कम से कम वक्त का नजराना तो दे सकते हैं, अपना माल तो कुछ खर्च कर सकते हैं, तो ये कर लें। और अगर ये भी मुमकिन नहीं है, आप ऐसी जगहों पर हैं, तो फिर मदनी चैनल से जुड़े रहें।
क्या बात,
मदनी चैनल के प्रोग्रामों के जरिए इंशाल्लाह आपको इल्म दीन भी सीखने का मौका मिलता रहेगा, करबला वालों की याद भी आपको आती रहेगी और दिल के अंदर इंशाल्लाह सहाबा और अहले बैत की मोहब्बत मजीद पैदा होती रहेगी।
क्या बात है, मेरे मदनी चैनल के नाजरीन, जिस तरह के हमारे राशिद भाई ने फरमाया, वाकई ये तो बचे वो जिसको इल्म हो, जिसको पता ही नहीं है। और बाकी सोशल मीडिया पर तो वो ऐसे वर्डिंग लिखी जाती है ऐसी अट्रैक्शन वाली कि वाकया करबला आज तक किसी ने ऐसा बयान नहीं किया, तो आप क्या बयान कर देंगे? आपकी दीनी क्वालिफिकेशन कितनी है? तो वो अमीर अहले सुन्नत फरमाते हैं ना कि अगर जीने की ख्वाहिश है तो कुछ पहचान पैदा कर।
बिल्कुल,
तो वाकई जो है अगर ईमान बचाना है तो कुछ जो है वो पहचान पैदा करें। वो शेर भी है ना कि शहद दिखाए जहर चटाए, वो
कातिल डाइन शोहर कुछ इस मुर्दार पे क्या ललचाए, दुनिया देखी भाली है। इस सैयद आला हज़रत रहमतुल्लाहि ताला अलैहि की नसीहतों में से इसी कलाम में एक शेर यूं भी फरमाया कि आँख से काजल साफ चुरा ले, यहाँ वो चोर बला के हैं, तेरी गठरी ताकी है और तूने नींद निकाली है। बंदे को पता नहीं होता कि उसके साथ क्या हो रहा है, वो एक कैप्शन दिखाकर उसकी दौलत ईमान पर हमला किया।
अल्लाह अल्लाह अल्लाह।
अल्लाह रब्बुल आलमीन ने कुरान मजीद में इरशाद फरमाया है, या अय्युहल्लज़ीना आमनुत्तकुल्लाह वकूनू मअस्सादिकीन, ए ईमान वालों अल्लाह से डरो और सच्चों के साथ हो जाओ। हमने हजरत अहले बैत की शान सुननी है, हमने नबी करीम अलैहिस्सलाम के सहाबा की शान सुननी है, और कुरान मजीद का इस बारे में फैसला ये है कि दोनों ही अजमत वाले हैं, दोनों ही कदर वाले हैं, दोनों ही इज्जत वाले हैं। अगर अहले बैत की शान बयान करके सहाबे कराम अलैहिम रिदवान की तनकीस की जा रही है तो इसका मतलब है कि यहाँ कुछ है। और इसी तरह अगर साहबे कराम अलैहिम रिदवान की शान बयान की जा रही है और नऊज़ु बिल्लाहि मिन ज़ालिक अहले बैत को इस हवाले से तीर निशाना बनाया जा रहा है, तो इस तर्ज पर भी हमें नहीं जाना, बल्कि कुरान मजीद तो इन दोनों ही के बारे में साहबे कराम अलैहिम रिदवान की क्या सीरत को बयान करता है, ये तो आपस में रहमत वाले हैं, आपस में रहम दिल हैं, नरमी वाले हैं,
क्या बात,
इनकी मोहब्बतों को बयान किया गया है। तो जब ان حضرات کی باتیں ہم سنیں اور یہ سنیں کہ یہ کیا بیان کر رہے ہیں. دیکھیں سچوں کی تعریف نہ آپ کو سچوں سے سننی پڑے.
کیا بات ہے,
جس کے الفاظ سے, جس کے انداز سے ہم یہی دیکھتے آ رہے ہیں ساری زندگی کہ اس نے جناب والا جس کے بارے میں بات کرتے ہیں اس میں کوئی نہ کوئی غلطی نکال رہا ہوتا ہے, کوئی نہ کوئی خامی نکال رہا ہوتا ہے. جب آج وہ اہل بیت کا موضوع لے کر بیٹھے گا تو کیا لگتا ہے کہ صحیح بیان کرے گا؟ اگر آج وہ صحابہ کرام علیہ رضوان کا موضوع لے کر بیٹھے گا تو کیا لگتا ہے کہ صحیح بیان کرے گا؟ جب اس کا یہ منہج اور طریقہ ہی نہیں ہے کہ وہ درست تعلیم کو ہائی لائٹ کرے, بلکہ اس کا مقصد وہ مکھی کی مثال علماء دیتے ہیں کہ جیسے مکھی ہوتی ہے نا, وہ سارے باغ کو چھوڑ کر وہاں بیٹھے گی جہاں گندگی ہوگی, سارے صحیح جسم کو چھوڑ کر زخم پر بیٹھے گی.
صحیح.
وہ کیا ہوتی ہے؟ وہ گندی مکھی ہوتی ہے, اس کو اڑایا جاتا ہے, بھگایا جاتا ہے. لیکن ایک اور مکھی ہے جو پورے باغ کو چھوڑ کر پھول پر آ کر بیٹھتی ہے, اس سے رس چوستی ہے اور اس کے بعد اپنے پینے والوں کو صاف ستھرا شہد پہنچاتی ہے جو پینے والوں کے لیے شفا کا باعث بنتا ہے. ہم دیکھ لیں کہ ہم اگر اصحاب اہل بیت کی شان سن رہے ہیں تو وہ دل کی شفا کا باعث بن رہی ہے یا دل میں کہیں نہ کہیں سے گندگی آ رہی ہے؟ اگر گندگی آ رہی ہے اٹس مینس کہ شان اہل بیت بیان نہیں ہو رہی, اٹس مینس کہ شان صحابہ بیان نہیں ہو رہی. کیونکہ یہ تو وہ عظمت والے پھول ہیں کہ اگر یہ جس دل میں کھل جائیں پھر وہ صرف دل میں نہیں رہتے بلکہ پوری جان کو معطر کر دیتے ہیں. وہاں پوری جان سے پھر خوشبو کے یوں سمجھے کہ لپٹیں آ رہی ہوتی ہیں اور بندہ اس سے معطر اور فیض یاب ہو رہا ہوتا ہے. اچھوں کا ذکر اچھے انداز میں اچھے لوگ کر رہے ہوں تو پھر ماحول بدل جاتا ہے اور ایمان کو تازگی.
کیا بات ہے, آپ نے جملے میں پوری اپنی گفتگو کو سمیٹ دیا. واقعی میرے پیارے اسلامی بھائیو, خالد بہن نے بڑی پیاری بات فرمائی ہے کہ کون کہہ رہا ہے, کیا کہہ رہا ہے, وہ خود کیا ہے. اصل میں یہ ہستیاں کیسی, ہمارا تو موضوع یہی ہے کہ مبارک ہستیاں, ان کا مقام, ان کا رتبہ کیسا, اور کہنے والے نے اگر کوئی ایسی بات ہے تو کیا اس کی اوقات, کیا اس کی حیثیت. تو ہمیں پازیٹیو رہنا ہے. اور پھر یہ ہوتا ہے کہ بعض لوگوں کا ایک مزاج ہوتا ہے کہ وہ در 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 در, تھوڑا یہاں سے چکھا, تھوڑا یہاں سے پانی پیا, گھاٹ گھاٹ کا پانی. تو کسی سمجھدار سے سنا ہے کہ در 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 بدر, یک در گیر اور محکم گیر. ایک در پکڑ لیں, مضبوطی سے پکڑ لیں, انشاءاللہ جو فیضان برکتیں ملیں گی وہیں سے ملیں گی. تو دعوت اسلامی کا پیارا ماحول ہے, مشکبار ماحول ہے. ابھی کچھ ہماری گفتگو چلی سوشل میڈیا پر کہ جو یہ آ جاتا ہے, جیسے راشد بھائی نے خود اپنا واقعہ بتایا کہ کوئی میسج اس وقت کے جب اینڈرائڈ موبائل نہیں تھے, واٹس ایپ وغیرہ اس طرح, تو ٹیکسٹ میسج چلتے تھے وہ ٹائپ کر کے, اور وہ چھوٹے موبائل سے, غالباً اس وقت کا واقعہ ہے. تو انہوں نے تو ضربت مدنی ہیں, عالم ہیں, انہوں نے تو لکھی درست بات, لیکن اس کو ایڈٹ کر کے کیا سے کیا چلا لیا. تو بعض میسیجز چلتے ہی رہتے ہیں, چلتے ہی رہتے ہیں, کیا سے کیا ہو جاتا ہے. تو میسیجز چلنے پر کیا ہوتا ہے اگر اس کو نہ روکا جائے؟ تو ہماری مدنی چینل کی ٹیم نے خاص اس پروگرام کے لیے ایک ریکارڈڈ کلپ بنایا ہے, آئیے وہ دیکھتے ہیں کہ میسیج فارورڈ کر کے چھوڑ دیں تو اس کا کیا انجام ہوتا ہے.
السلام علیکم نمان بھائی, کیا حال چال ہے اور اتنے غصے میں بچے کو لے کے کہاں جا رہے ہیں؟
وعلیکم السلام, الحمدللہ سب خیر و عافیت ہے, بس کمپلین کروانے تھانے جا رہا ہوں.
ارے نمان بھائی, ایک طرف آپ بول رہے ہیں کہ سب خیریت ہے, دوسری طرف آپ تھانے بھی جا رہے ہیں.
اصل میں ان لوگوں کے خلاف کمپلین کروانے جا رہا ہوں جو میرے کھوئے ہوئے بچے کو ہر بار میرے گھر لے آتے ہیں.
تو نمان بھائی, اس میں غصہ ہونے والی کون سی بات ہے؟ یہ تو اچھی بات ہے کہ اگر آپ کا بچہ گم ہو جاتا ہے اور آپ کی کمپلین کے اوپر وہ بچہ آپ کو مل جاتا ہے تو اس طرح تو لوگ آپ کی مدد کر رہے ہیں.
دراصل بات یہ ہے کہ بچہ میرا ایک سال پہلے گم ہوا تھا, تو میں نے اپنے دوست اور رشتے دار وغیرہ سے بولا کہ یار میرا نمبر اور میرے بچے گم شدگی کی جو ہے اطلاع واٹس ایپ گروپ وغیرہ پہ چلا دیجئے. تو الحمدللہ کہ ایک سے ڈیڑھ گھنٹے بچہ تو میرا مل گیا, لیکن کچھ لوگ باقاعدگی سے یہ کام ابھی بھی کر رہے ہیں. جب بھی میرا بچہ اسکول جاتا ہے, سپارہ پڑھنے جاتا ہے, ٹیوشن جاتا ہے, تو پکڑ کے میرے گھر پہ لے کے آ جاتے ہیں, زندگی مشکل میں ڈال دیے.
چلے نمان بھائی, اللہ پاک آپ کی مشکلاتوں کو حل فرمائے.
جزاک اللہ.
تو میرے مدنی چینل کے ناظرین, واقعی میسج چلانے میں بھی احتیاط. اب انہوں نے بیچاروں نے مجبوری کی حالت میں چلایا, وہ ایک فرضی خاکہ ہے, لیکن واقعی ایسے حقیقی واقعات بھی ہوتے ہیں یہ کہ کوئی ہمارے پاس کیس آتے ہیں اس طرح کے کہ بھائی وہ بارش ہوئی تھی اور یہ مسجد کی چھت جو ہے نا وہ شہید ہو گئی. وہ بھائی 3 سال پہلے ہوئی تھی. اچھا ویڈیو کلپ چل ہی رہا ہے جس نے بنا کر ڈالی نا سوشل میڈیا پر, وہ تو فارغ ہو گیا, ہم دھندے سے لگ گئے کہ جو ہے نا وہ آیا دن کبھی وہ امین بھائی کے پاس آ رہا ہے کہ علی بھائی کہاں کی مسجد ہے, میں نے کہا یہ سب 3 سال پہلے کی ہے, کبھی ہم پوچھ رہے کب کی, تو امین بھائی نے بولا بعض اوقات تو ایسا ہوتا ہے کہ عبدالحبیب بھائی کو کوئی کلپ بھیجتے ہیں, بولا علی بھائی 40-50 جگہ سے پہلے بھی آ چکا ہے یہ. تو سوشل میڈیا تو واقعی ایسا ہے, تو واقعی سوشل میڈیا بھی یوز کریں تو یہ احتیاط ہونا چاہیے, جگہ جگہ جا کے سرچنگ نہ کریں. یہ اگر سرچنگ میں کسی جیسے نیویگیشن ہے, آج کل تو یہ ڈیجیٹل میڈیا چل ہی رہا ہے, ڈیجیٹل دور ہے, یہ ماڈرن ٹولز یوز کرتے ہیں, تو آپ نے نیویگیشن لگائی, میپ لگایا اور میپ کی لوکیشن غلط چلی گئی اور میپ نے غلط ہی اٹھا لیا آپ کو اور غلط اٹھا کے ایسی جگہ پہنچا دیا. ہمارے ساتھ ہوتا ہے بعض اوقات, وہ میپ بظاہر دکھا رہا ہے لیکن آگے جا کر سڑک ٹوٹی ہوئی ہے, راستہ بند ہے, نالا ہے, بہت بڑا گڑھا ہے, نہر آ گئی تو گڑھے میں گر گئے, تو نہر میں گر گئے, تو آپ نے سرچنگ ماری کچھ اور وہ لے گیا کہیں اور آپ کو سوشل میڈیا, اس کو کیا پتا, سوشل میڈیا کا اپنا تو دماغ ہے نہیں, یوں اس کو کہتے ہیں آرٹیفیشل انٹیلیجنس, لیکن یہ کوئی انسانی دماغ ہے, اس کا اپنا کوئی ایمان عقیدہ کو ٹھکانا تو ہے نہیں, یہ کسی غیر مسلموں کی دنیا میں لے گیا تو کیا کریں گے, یہ کہ فلاں کیا کہتا ہے. تو بعض لوگوں کو ہوتا ہے کہ یار بہت پڑھا لکھا ہے, بہت کوالیفیکیشن ہے اس کی, یہ بہت سرچنگ کرتا ہے, بہت معلومات ہے, تو بعض اوقات اوور معلومات, جس طرح کہتے ہیں نا اوور ایٹنگ, یہ وومیٹنگ کا سبق بن جاتی ہے, میدہ ڈسٹرب, سیڈ ڈسٹرب, تو اسی طرح جو ہے اوور سرچنگ, لمیٹیشن میں رہیں, باؤنڈریز میں رہیں, تو انشاءاللہ بہت ساری چیزوں سے محفوظ رہیں گے. میں دونوں مبلغین سے عرض کروں گا کہ واقعہ کربلا بہت بڑا ایک سبق ہے, یہ ماشاءاللہ آپ نے دوران گفتگو بھی کہا, اصحاب اور اہل بیت پر بھی ہماری بات ہوئی, ان کی سیرت کو, ان کے مبارک انداز کو جیسے نظر نیاز ہی کرتے ہی لوگ کرنا چاہیے, اچھی بات ہے یہ, اور جو خرافات ہیں وہ تو غلط ہے, وہ غلط ہی ہے. اچھا ایک ذی شعور آدمی جس کے پاس دینی علم نہ بھی ہو لیکن خرافہ سمجھ میں آ جاتی ہے, لیکن جس نفس اور شیطان یا شیطان ایسا حاوی ہوتا ہے کہ وہ پھر بولتا نیاز ہی نہ کرو, تو نیاز تو کریں گے. جیسے شادی کے اندر خرافات ہے تو کوئی شادی پر تو پابندی نہیں لگائے گا نا کہ شادیاں ہی بند کر دیں, جو غلط رسومات ہیں وہ بند کریں. اب کھچڑا نیاز اچھی بات ہے, کرنا چاہیے. اب وہ کھچڑے میں جو ہے رات بھر ایسے جیسے کسی وہ جہاد پر یا جنگ پہ نکلے ہوئے ہیں تو وہ سارے نوجوان آ گئے ہیں, دے گئے آگ, ایک تو روڈ پر آزمائش, پھر وہ اگر ٹیپ چلا رہے ہیں جس میں موسیقی یا کچھ کلام یا قوالیاں کوئی بھی اس طریقے کی چیزیں لے کر آ گئے کہ وہ کر رہے ہیں, پھر ساری رات گھٹائی کی, شور شرابہ کیا, لوگوں کی نیندیں وہ کی, اور فجر کی نماز جب اذانیں شروع ہوئی تو وہ جتنے شیر خان تھے وہ سب تھک گئے, اب فجر کی نماز پڑھے بغیر سو گئے. تو اس طرح کے لوگ جو نیاز کے نام پر یا اور دیگر معاملات پر یہ اس طرح کے کرتے ہیں تو کیا ان کو سمجھائیں گے؟
ضرور دیکھیں, ہم ہیں اللہ کے بندے اور اس کی بندگی میں زندگی گزار رہے
ہیں. کیا بات ہے,
حضرات صحابہ اہل بیت نے بھی یہی کیا, ہمیں بھی یہی سبق ان کی سیرت سے حاصل کرنا چاہیے. اب اگر ثواب حاصل کرنے کے لیے, آخرت کا انعام پانے کے لیے کوئی کام کرنے جا رہے ہیں تو پھر اس کے لیے طریقہ کار وہی اپنایا جائے گا جو اللہ اور اس کے محبوب صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی تعلیمات کے مطابق ہو.
صحیح.
بنیادی تعلیمات میں سے ایک یہ ہے کہ کسی کو تکلیف نہیں دینی.
صحیح.
اب آپ نے عبادت کرنی ہے لیکن آپ کی عبادت دوسروں کی تکلیف کا سبب نہ بنے.
صحیح.
اس چیز کو بنیادی طور پر دیکھ لیا جائے تو پھر آپ روڈ بلاک نہیں کریں گے اس کے لیے.
صحیح.
آپ اس کے لیے یوں سمجھیں کہ گورنمنٹ اتنا پیسہ لگا کر روڈ بنائے اور آپ چار دیگیں چڑھانے کے لیے وہ روڈ ہی کھود کر وہیں جناب چولہا بنا کر بیٹھ جائیں, تو یہ اپنا بھی نقصان ہے, اپنے ملک کا بھی نقصان ہے. اسی طرح اس چیز میں ساتھ یہ ہوتا ہے کہ لوگ بہت بڑی آواز کے اسپیکر لگا لیتے ہیں, اب وہ خود تو جناب گھوٹے لگا رہے ہیں لیکن وہ جو پورا محلہ ہے وہ اسپیکرز کی آواز سے پریشان ہو رہا ہے, ظاہر ہے لوگوں کو تکلیف دینا ہے.
موسیقی نہ بھی ہو, نعت چلا رہے ہیں تو بھی آواز میں تو احتیاط رکھنی چاہیے.
آواز میں تو احتیاط ہے, بچے سو رہے ہیں وہ بےچارے سو نہیں پا رہے, جو بوڑھے ہیں جو بیمار ہیں بےچارے, دوائیں لے کر ان کو نیند کرنی ہوتی ہے, وہ نہ سوئیں تو اگلا پورا دن ان کا خراب ہو جاتا ہے. ہم اپنی ایک ایسی عبادت جو اپنی حدود میں رہ کر کی جائے تب تک تو عبادت ہے, لیکن اس سے آگے پھلان کر جائے بندہ تو وہ جتنی ایک مضمون بیان ہوا ہے قرآن مجید میں, تلک حدود اللہ فلا تعتدوها, یہ اللہ تبارک و تعالیٰ کی حدیں ہیں ان کو پھلانگو نہیں. عبادت کرنی ہے تو پھر اس میں ہر بندے کے لیے یہ ہے کہ بندہ دوسرے کے حقوق کو پامال نہ کرے اور اللہ تبارک و تعالیٰ کے حقوق کی ادائیگی کر رہا ہو. اب بندہ حقوق اللہ کی ادائیگی میں حقوق العباد کو اگر پامال کرے گا اور ان کی تکلیف کا باعث بنے گا तो ये बात दुरुस्त नहीं होगी। अरे सब इसी तरह इसी बात में एक चीज़ मैं आइडिया करना चाह रहा हूँ जिसकी तरफ उमूमन तवज्जो नहीं है, अल्लाह करे हम तवज्जो करने वाले बन जाए। मर्दों के लिए ना सितर है नाव से लेकर घुटने के नीचे तक।
सही
होता ये भी है अब कि लोग गर्मी से बचने की वजह से शॉर्ट्स पहन रहे हैं और वो भी घुटनों से ऊपर तक। अब घुटनों से ऊपर तक के शॉर्ट्स पहन के जनाबे वाला अब सारी रात मोहल्ले में खड़े होकर घोटे लगा रहे हैं, तो ये जो अपनी टांगे लोगों को दिखा रहे हैं ये नाजायज है। फिर इसी हालत में ना नमाज ईशा अदा करके आपने काम शुरू किया था, ना फजर पढ़ के आपने बंद करना है। ईशा भी जाती है, फजर भी जाती है, और मुस्तहब काम के पीछे जो ज्यादा से ज्यादा दर्जा उसका ये होगा कि अगर आपने सारे काम अच्छी तरह से किए तो आपको मुस्तहब अमल का एक अच्छे अमल का सवाब मिल जाएगा, लेकिन उस पर आपको फराइज छोड़ने की इजाजत नहीं होगी।
सही।
फर्ज नहीं छोड़ने, लोगों को तकलीफ नहीं देनी, और अपनी वजाकता भी ऐसी रखनी है जो एक मुसलमान की होती है, उस वजाकता के मुताबिक बंदा रहे, फिर आमाल खैर करता रहे, अल्लाह करीम की बारगाह से सवाब भी हासिल करता रहे, फिर जुजियात में जाए तो और बहुत।
सही फरमा रहे मेरे मदनी चैनल के नाजरीन, अच्छे आमाल भी करने हैं, लेकिन बड़ी प्यारी बात फरमाई हमारे मुबल्लिग ने कि शरई बाउंड्रीज, शरई बाउंड्रीज जब पता लगेंगे कि जब इल्म दीन हासिल करेंगे, शरई अहकाम सीखेंगे। हमारे राशिद भाई ने बड़ी प्यारी बात फरमाई कि जो इस्लामी भाई हैं समझदार हैं, बड़ी उम्र वाले हैं, बड़ी उम्र से मुराद यही है कि 15-16-17 साल से ऊपर के हो गए और जो है वो ट्रैवलिंग कर सकते हैं, घर वालों की इजाज़त है, तो वो तो मदनी काफिलों के मुसाफिर बन जाएँ। इससे बढ़कर क्या होगा कि वाक़ करबला या याद करबला जो है वो राह खुदा में सफ़र करके मनाई जाए। फिर अल्हम्दुलिल्लाह 9-10 मुहर्रम अल हराम का रोज़ा रखने का भी एक रुझान है कि भूख प्यास गर्मी तो इन दिनों है ही पाकिस्तान के कई इलाकों में, सिंध पंजाब और कई एरियाज में है, तो गर्मी की शिद्दत, फिर रोज़ा, भूख प्यास, तो खैर वो वाली भूख प्यास तो क्या, लेकिन कुछ ना कुछ तो इसमें बरकतें मिलेंगी ना। ये फिर दीन की खिदमत, ये भी दीन के लिए निकले थे अपने घरों से, तो हम भी अपने घरों से दीन के लिए निकलें। इस्लामी बहनों से मैं अर्ज़ करूँगा कि देखें वो मेरे आका अलैहिस्सलाम की आल, वो शहजादियाँ, वो सैयदजादियाँ करबला के मैदान में किस तरह इन्होंने अपने पर्दे का ख्याल रखा, किस तरह इन्होंने सब्र किया, और कैसा वाकया, यानी जब वाकई सुनते हैं तो कलेजा हिल जाता है कि किस तरह किसी के शोहर को, किसी के बेटे को, किसी के वालिद को बेदर्दी से भूखा प्यासा रख के शहीद किया गया, और क्या वो मंजर, क्या वो माहौल। लेकिन उसके बावजूद खैमों से अजानों की आवाज़ें, बाजमात नमाजों की मकसद तरकीबें, तिलावत कुरान पाक, तो अगर हुसैनी तरीक़ा अपनाना है तो ये है, नमाज की पाबंदी हो, सुन्नतों पर अमल हो, तिलावत कुरान हो, तकवा हो, परहेजगारी हो, सब्र हो, शुक्र हो, राह खुदा में सफ़र हो, दीन की खिदमत हो। और कहते हैं ना कि एक तो हुसैनी तरीक़ा है वो ये है, और फिर यजीदी लश्कर में क्या था, शराब व शबाब और गंगरलियाँ, दुनिया की हवीस, माल की हवीस, हुकूमत का लालच, ये सब कि जिसकी वजह से वो बर्बादी की तरफ चले गए। ये तो वाकई अमीर अल सुन्नत का एक बयान है, शुरू में हमने सुना था ये कि हुसैनियत किसे कहते हैं, तो हुसैनियत वाकई ये है कि इनके तरीक़ों को भी फॉलो किया जाए। ठीक है, ये अय्याम आते हैं तो इन मामला तो ये सभी आती है कि वाकई इन्होंने कुर्बानी दी, लेकिन दर्स क्या मिला, हमने अपनी ज़िंदगी पर क्या नाफिस किया। तो इस्लामी बहनें पर्दे की नियत करें, दावत इस्लामी के जहाँ जहाँ इजतिमात होते हैं इस्लामी बहनों के, वहाँ शिरकत करें, घरों में दर्स दें, उसका माहौल बनाएं, इस्लामी भाई हफ्तावार इज्तिमात में शिरकत करें। जैसा कि बताया गया कि मदनी मुज़ाकरे होते हैं, जो कराची में हैं वो फिज़िकल आ जाएं, वरना मदनी चैनल पर अमीर अहले सुन्नत की मुबारक ज़बान से क्या बातें होती हैं, क्या तरबियत होती है। तो अल्लाह पाक हमें खूब खूब अमल की तौफीक अता फरमाए। आमीन बिजाहिन नबीजिल अमीन सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
आफियत दे मेरे मौला, आफियत न